नमस्कार, कार्यक्रम आधा आकाशबाट दीपा कोइरालाको कार्यक्रम आधा आकाश महिलाहरूका हक अधिकारका सवालसँग सम्बन्धित रेडियो कार्यक्रम हो। यो कार्यक्रम तपाईँ हरेक हप्ताको बुधबार बिहान 7:30 बजेदेखि आधा घण्टासम्म तपाईँकै रेडियो रेडियो भेरी एफएम 98.6 102.7 MHz सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विरेन्द्रनगर नगरपालिकाले लक्षित वर्गका लागि कस्ता कार्यक्रमहरू यो आर्थिक वर्षमा सञ्चालन गर्दैछ र अघिल्लो वर्षको उपलब्धिलाई कसरी हेर्न सकिन्छ भन्ने विषयमा रहेर गरिएको छलफल सुन्छौ। छलफलका लागि कार्यक्रममा आज हामीसँग हुनुहुन्छ विरेन्द्रनगर नगरपालिका सुर्खेतका सामाजिक समिति संयोजक यमुना नेपाली। स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद
र बधाई पनि छ। भर्खर यहाँहरूले परिषद भ्याउनु भएको छ होइन?
हजुर।
कस्तो रह्यो, उपलब्धिमूलक नै रह्यो, कसरी सम्पन्न गर्नुभयो?
समग्रमा हेर्दा चाहिँ उपलब्धिमूलक नै रह्यो। विगतको वर्षहरूको समीक्षा गर्दै विगतको वर्षहरूमा उठेका सार्वजनिक महत्त्वका विषयहरूलाई एड्रेस गर्दै आगामी वर्षका नीति तथा कार्यक्रमहरू तय गरेका छौँ। हामीले यो वर्ष चाहिँ अलिकति फरक तरिकाले समुदायमा उठेका जनअपेक्षाका आधारमा विषयवस्तु समसामयिक विषयवस्तुलाई समेटेर चाहिँ नीति तथा कार्यक्रमहरू प्रस्तुत गरेको कुरा जानकारी गराउन चाहन्छु।
जस्तो यहाँहरू स्थानीय तहमा आउनु भएको पनि 2 वर्ष बितिसक्यो होइन? यो तेस्रो वर्षमा यहाँहरू काम गर्दै हुनुहुन्छ, सुरुवाती चरणमा हुनुहुन्छ तेस्रो वर्षको। अघिल्ला 2 वर्षहरूले यहाँहरूले सरस्वती एउटा उपलब्धिको रूपमा हेर्दाखेरि यो महिला तथा महिला बाल बालिका र पिछडिएको वर्गको हेर्दाखेरि के उपलब्धि हासिल गर्यौँ भनेर हेर्नुहुन्छ?
अहिले चाहिँ हामीले 2 वर्षको समीक्षा गर्दा महिला बालबालिका र ज्येष्ठ नागरिकको सन्दर्भमा विशेष गरेर ओडा तहमा महिलाहरू पहिला चाहिँ अवेरनेसका कार्यक्रमहरू, सचेतना अभिवृद्धि र क्षमता विकासका तालिमहरू मात्रै चल्थ्यो। अहिलेको समयमा चाहिँ त्यसको स्तर उन्नति गर्नका लागि प्रत्यक्ष रूपमा तिनीहरू उद्यमशीलता हुनका लागि व्यावसायिक तालिमहरू सञ्चालन भएको छ र व्यावसायिक तालिम लिइसकेपछि महिलाहरू उद्यमी बन्ने, फर्महरू खोल्ने, व्यवसायहरू गर्ने र आर्थिक इन्कमतिर चाहिँ प्रत्यक्ष रूपमा महिलाहरू लाभान्वित भएको र सेमिनार गोष्ठीहरू पनि पहिलाको अनुपातमा चाहिँ अलिकति स्तर उन्नति भएर नीतिगत हिसाबको र अलिकति क्षमता विकास पनि आर्थिक हिसाबले चाहिँ प्राविधिक कुराहरूको त्यस्तो तहमा चाहिँ अलिकति स्तर उन्नति भएर महिला बालबालिका ज्येष्ठ नागरिकको तहमा चाहिँ कार्यक्रमहरू सञ्चालन भएको कुरा चाहिँ जानकारी गराउन चाहन्छु।
अब महिलाहरूको प्रत्यक्ष सहभागिता हुने र महिलाहरूको उपलब्धि देखिनुको लागि फेरि महिलाहरू के उद्यमी भएर बाहिर आएको देखिनुपर्छ होला होइन? कि महिलाहरूले केहीमा सहभागिता जनाएर उहाँहरूले त्यो सफलता हासिल गरेको प्रष्ट देखिनुपर्छ होला, त्यस्ता उदाहरणहरू यहाँहरूसँग छन् यो 2 वर्षको अवधिलाई हेर्दाखेरि?
यो 2 वर्षको अवधिलाई हेर्दाखेरि केहीवटाहरूमा चाहिँ महिलाहरू ब्युटी पार्लर सिकेर ब्युटी पार्लरको आफ्नै व्यवसाय गरेर बस्नु भएको छ। केही चाहिँ सिलाइ कटाई तालिम सम्बन्धी चाहिँ तालिम लिएर आफैले चाहिँ सिलाइ कटाई टेलर खोलेर बस्नुभएको छ। कसैले चाहिँ ढाका बुनाईको तालिम लिएर ढाका बुनाईको फर्म आफ्नै व्यवसाय गरेर बस्नु भएको छ भने केही दिदी बहिनीहरू चाहिँ अहिले पछिल्लो चरणमा यो आबमा चाहिँ ड्राइभिङ अटो ड्राइभिङ तालिम लिएर अहिले लाइसेन्सको प्रोसेसमा हुनुहुन्छ र महिलाहरू फरक खालको व्यवसाय पनि गर्न सक्छन् भन्ने सन्दर्भमा चाहिँ अहिले वीरेन्द्रनगर नगरपालिकाले चाहिँ अटो ड्राइभिङको तालिम दिएको छ 23 जना महिलाहरूलाई र तालिमको प्रक्रिया अगाडि बढेर लाइसेन्सको प्रोसेसमा हुनुहुन्छ र केही समयपछि तुरुन्तै लाइसेन्सको रिजल्ट आउँदा बित्तिकै उहाँहरूले चाहिँ वीरेन्द्रनगर नगरपालिकामा अटो सञ्चालन गर्ने र अटो मार्फत पनि आर्थिक इन्कममा चाहिँ उहाँहरू जोडिने कुराहरू पनि रहेको छ।
जस्तो 75-76 को बजेटमा चाहिँ यहाँहरूले महिलाका लागि त्यो एउटा कार्यक्रम गर्नु पो भन्नु पर्यो।
हजुर हजुर।
अब सरस्वती हेर्दाखेरि सुर्खेतैभरि अथवा अन्य जिल्लाहरूमा पनि महिलाहरूका लागि के कार्यक्रम चाहिँ सञ्चालनमा आयो त भनेर हेऱ्यो भने उही ब्युटी पार्लरको तालिम होइन, अनि अब पछिल्लो समय अत्यन्त धेरै चलेको ढाका बुनाई र यस्ता यस्ता कुराहरू चाहिँ बढी सुन्नमा आउँदो रहेछ होइन। महिलाहरूले गर्न सक्ने काम मात्रै त्यो हो त? एक किसिमले हेर्दा 21 औं शताब्दीमा हामी आछौँ, महिलाहरू सक्षम भइसके, सशक्त छन् भनेर हामी एकातिर कुरा गर्छौँ र अर्को हामीसँग उपलब्धिकै रूपमा महिलाहरू जनप्रतिनिधिको रूपमा आएर धेरै उदाहरणीय कामहरू गरेको पनि एउटा उपलब्धि छ। त्यो त नीति निर्माण गर्ने तहसम्म नेतृत्व लिने ठाउँमा पनि पुगेको अवस्था हो, त्यो एउटा ठुलो उपलब्धि हो भने, अर्कोतर्फ महिलाहरूलाई रोजगारीमूलक बनाउने कुरामा किन हामी अलि नयाँ खालको सोच, नयाँ खालको कार्यक्रमहरूमा जान सक्दैनौँ? यो किन यस्तो भइरहेछ? के होला यो बाधक, के छ यसमा?
निकै महत्त्वपूर्ण र सान्दर्भिक कुरा उठाउनु भयो। यसमा चाहिँ विशेष गरेर हामी लिडरसिपको सोचको कुरा, परम्परागत सोचको कुरा र परम्परादेखि नै हामीले राज्यले लगानी गरेको समुदायमा चाहिँ एउटा लगानी कुन तहमा भएको छ त, र हाम्रो महिला दिदीबहिनीहरूको अवस्था, क्षमताको कुरा, सिप विकासको कुरा कुन तहमा छ भन्ने कुरालाई नै आधार मानेर अबको प्रोग्रेस गर्नुपर्ने अवस्था हुन्छ। त्यसमा रहेर हेर्दाखेरि आम दिदीबहिनीहरूले चाहिँ विगतमा क्षमता अभिवृद्धिको तालिम लिनुभयो, बोल्न सक्ने सशक्तिकरणको क्षमता विकास भयो, त्यसपछि बिस्तारै उहाँहरूले चाहिँ परिवारबाटै सङ्घर्ष गरेर भर्खरै बाहिर निस्किनुपर्छ, व्यवसाय उद्यमशीलतामा लाग्नुपर्छ भन्ने खालको तहमा पुग्नु भएको छ। त्यो तहमा गइरहँदा अब हामीले चाहिँ उहाँहरूलाई प्रत्यक्ष रूपमा व्यवसायमा जोड्नका लागि हामीले चाहिँ सुरुवात गरेका छौँ। उहाँहरूलाई सपोर्ट गर्नका लागि गभर्मेन्टको सहयोग भयो भने उहाँहरूलाई चाहिँ मोटिभेसन हुन्छ र अगाडि बढ्नका लागि प्रेरित गर्न सजिलो हुन्छ भन्ने सन्दर्भमा गरेका छौँ। र अहिलेको यो तहमा चाहिँ उहाँहरूलाई भइरहेको क्षमतालाई व्यवस्थित गरेर उहाँहरूलाई उद्यमशीलता बनाइसकेपछि अब हामी केही समयपछि मात्रै हामीले उद्योगको कुराहरू, अलिकति ठुलो व्यवसायका कुराहरू त्यसमा जान सक्छौँ। त्यो सन्दर्भमा चाहिँ हामीले अहिले नै हामीले उद्योगको कुराहरू, अलि ठुला ठुला व्यवसायका कुराहरू गर्नका लागि हामीले एउटा जुन प्रक्रिया हुन्छ, प्रक्रियागत हिसाबले चाहिँ अहिले नै हामीले लिडरसिप गर्नेदेखि तलसम्मको महिला मेन पावरहरू हामी गर्ने खालका एउटा उद्यमीहरू तयार भइ नसकेको अवस्थामा अवस्था अनुसारको चाहिँ क्रमशः त्यसको विकास गर्दै लैजानुपर्छ भन्ने सन्दर्भमा
उद्यमशीलताको लागि र उद्योगको लागि त्यो कुरा होला होइन, तर सिप सिकाउने कुरामा त हामी नयाँ सोच त बनाउन सक्छौँ नि होइन?
सिप सिकाउनेमा पनि नयाँ सोच चाहिँ गर्न सक्छौँ, यसमा चाहिँ दुई मत छैन। तर के छ भने हामीले चाहिँ विशेष गरेर योजना तर्जुमामा चाहिँ कम्युनिटीको आवश्यकताका आधारमा बजेट विनियोजन गर्ने भन्ने एउटा प्रावधान पनि छ। त्यसमा चाहिँ महिला दिदीबहिनीहरूले चाहिँ हामीले यो सिक्छौँ भनेर योजना तर्जुमादेखि नै उहाँहरूले एउटा प्रस्ताव, बजेट कार्यक्रम ल्याउनु भयो भने त्यसैलाई समेटेर काम गर्ने कुरा हो होइन। त्यसमा चाहिँ अधिकांश दिदीबहिनीहरूले टेलर, ब्युटी पार्लर, त्यसपछि यो के अरे बुटिक आइटमहरू, यिनी कुराहरूमा नै फोकस गरेर प्राय योजनाका कुराहरू आएको कारणले पनि सायद यसले चाहिँ धेरै चर्चा पाएको मलाई लाग्छ। त्यो
अब यहाँ आफै जनप्रतिनिधि हुनुहुन्छ होइन, एउटा ओडामा बस्नुभयो, ओडाको सबै कुरा यहाँलाई थाहा छ, त्यो सँगसँगै सुर्खेत जिल्ला नै बुझ्नुहुन्छ यहाँ होइन। र पहिला जस्तो स्थानीय निकाय हुँदा र स्थानीय तह भइसकेपछि कतिपय कुराहरू चाहिँ योजना छनौटको प्रक्रिया लगभग उस्तै नै छ, त्यति साह्रो फरक कुरा छैन होइन। काम गर्ने बेला हामी भन्छौँ नि घर बलियो हुनलाई जग बलियो हुनुपर्छ भनेर, तर हामी योजना छनौटकै प्रक्रियामा कतिपय अवस्थामा चुकेको अवस्था देखिन्छ होइन। भनेको छ नि योजना छान्दा सीमान्तकृत महिला दलित जनजाति त्यो ओडामा बस्ने हरेक व्यक्ति त्यो उसमा चाहिँ सहभागी भएको हुनुपर्छ, आफ्नो कुरा राख्न पाउनुपर्छ भनेको छ। तर कतिपय अवस्थामा ए यो गरौँ है भन्ने खालको अलि ठुला बडाहरूको कुरामा हुन्छ भन्ने, महिला त अझ पछाडि पर्ने होला, र कतिपय कुरामा फेरि योजना पनि आउने, माग पनि हुने महिलाहरूबाट, तर अन्तिम अवस्थामा आएर पुरा गर्नुपर्ने के उयो भन्छ नि असारे बजेट, असारे विकास, त्यस्तो हुने। स्थानीय तह भइसकेपछि यी कुराहरूमा केही परिवर्तन भएको पाउनु भएको छ यहाँले?
यसमा चाहिँ हजुरले भनेको कुरा चाहिँ एकदमै सान्दर्भिक छ। यसको चाहिँ अब पहिलाको स्थानीय निकाय हुँदा 14 चरण थियो, अहिले स्थानीय तह हुँदाखेरि 14 चरणलाई चाहिँ कम्पाइल गरेर 7 चरणमा लगेको छ, र प्रकृति उयो हो, सोही अनुसार नै हामीले चाहिँ योजना तर्जुमाको प्रक्रियालाई अगाडि बढाउनु पर्छ। त्यसमा चाहिँ अहिले के हो भने महिला बालबालिका लक्षित वर्गहरूको विशेष गरेर योजनाको कुराहरू समेटिएन, उहाँहरूको प्रत्यक्ष सहभागिता कम भयो भन्ने कुरामा चाहिँ उहाँहरूको राम्रो खालको योजना नआउँदाखेरि के हो त भन्ने खालको चर्चा परिचर्चा भइराख्नु चाहिँ स्वाभाविक कुरा हो। त्यसमा चाहिँ विभिन्न टोल विकास संस्थाहरूमा चाहिँ एउटा प्रक्रिया अनुसार एउटा फर्मेट तयार भएर पठाएको हुन्छ, त्यसमा महिला बालबालिका ज्येष्ठ नागरिक र विभिन्न जात जाति एकल महिलाहरू सम्पूर्णको योजनाहरू हजुरले भनेको जस्तै तहमा क्लियर खाका हामीले के गर्ने त हामीले यो वर्ष हाम्रो विषयमा कस्ता खालका योजनाहरू गर्ने अर्को वर्ष कस्तो गर्ने भन्ने खालको अलिकति तयारी भूमिका सक्रियता चाहिँ कम नै भएको देखिन्छ त्यसले गर्दाखेरि पनि अब अहिले चाहिँ आम रूपमा चाहिँ पूर्वाधार बाटोघाटो र भौतिक संरचनाको कुराहरू व्यापक रूपमा उठिरहेको र जल्दो बल्दो योजनाको चाहिँ जुन पाटो छ त्यसलाई चाहिँ त्यसले चाहिँ त्यसलाई नआइसकेपछि चाहिँ स्वतः त्यो कार्यक्रमहरू चाहिँ अगाडि लागू भइरहेको अवस्था हो र यसमा अलिकति अब स्थानीय तह भइसकेपछि यसको कोअर्डिनेसन गरेर महिला बालबालिका स्थानीय तहको चाहिँ भाव बुझेर उनीहरूको सहभागिता गराएर त्यस्ता कार्यक्रमहरूमा सहजीकरण गरेर स्वयं जनप्रतिनिधिले चाहिँ योजना कार्यक्रम कममा चाहिँ सपोर्ट गर्नुपर्छ भन्ने हो त्यसका लागि हाम्रा महिला जनप्रतिनिधिहरू पनि लागिराख्नु भएको छ नभएको चाहिँ होइन केही भएको छ अझ राम्रो गर्नका लागि महिला दिदी जनप्रतिनिधि दिदी बहिनीहरूको भूमिका सक्रियता बढी भयो भने त्यसलाई व्यवस्थित गरेर आगामी दिनमा चाहिँ अझ राम्रो गर्न सक्छौँ भन्ने हो
अब यहाँले आफै पनि कुरा निकालिसक्नु भएको छ जोड्नुभयो होइन अघिल्लो वर्ष अथवा अघिल्ला वर्षहरूमा आएका योजनाहरूका आर्थिक कुराहरूलाई अब राम्रा योजना आउन नसकेपछि त्यो पैसालाई योजना अरू विकास काममा निर्माणका काममा पनि लगाउने कुरा त्यो पनि एक किसिमले आवश्यकता हो तर पनि अझै पनि सुर्खेतको भ्यालीलाई हेर्दाखेरि निर्माणको विकासको काममा पनि गति लिन सकेन कि भन्ने गुनासो पनि छ अब अर्कोतर्फ तपाईँहरू जस्तो जनप्रतिनिधिहरूसँग जिम्मेवार निकायसँग कुरा गर्दा होइन बजेट छुट्टिया छ काम हुँदैछ भन्ने पनि एउटा पक्ष छ तर जनताले त काम हुँदैछ भन्ने कुरालाई मात्र बुझ्दैनन् कहिलेसम्म हुन्छ अथवा छिटो हुन पाए हुन्थ्यो भन्ने हुन्छ यति कुरा गरिरहँदा जस्तो अब वीरेन्द्रनगर बजारैभित्र पनि हामी सरर सफा राम्रो चिटिक्क परेको बाटो सुविधा सम्पन्न नभए पनि खाल्टो बाटो चाहिँ मुक्ति हुने खालको बाटोसम्ममा कहिलेसम्म हिँड्न पाउँछौँ कहिलेसम्म त्यस्ता योजना हुने होलान् हामीले विश्वास गरेर पठाएका हाम्रा जनप्रतिनिधिले के गरिरहेछन् भन्ने प्रश्न चाहिँ अहिले तेर्सिया छ क्या धेरै जस्तो बत्ती र समयमा आउँदैन खाने पानीको उपलब्धता छैन 96 घन्टा अब असार लाग्दासम्म अझै पानी राम्रोसँग आउने कुरा छैन यिनी कुराहरूले कतिपय अवस्थामा जनताहरूमा निराशा उत्पन्न हुने जस्तो पनि देखिँदो रहेछ यसलाई कसरी हेर्नुहुन्छ
एकदमै समसामयिक सान्दर्भिक कुरा गर्नुभएको छ यसमा चाहिँ विशेष गरेर मलाई के लाग्छ भने एकदमै जनप्रतिनिधि भइसकेपछि स्थानीय तह भइसकेपछि जनअपेक्षा चाहिँ जबरजस्त तरिकाले वात्तै माथि उठेको अवस्था हो विकास भनेको एउटा प्रक्रियाले हुने हो मान्छेले चाहेर छिटै हुने कुरा होइन प्रक्रियागत हिसाबले हुने भए हुनाले स्वयं जनप्रतिनिधि आफै पनि जनताहरूको आक्रोश तीव्रता तीव्र इच्छा आकाङ्क्षाहरूलाई चाहिँ थेग्न नसकिराखेको अवस्था त्यसको रेस्पोन्सको कुराहरू काम गर्ने तौर तरिका गरिराखेको कामहरूलाई पनि राम्रो काम मैले हामीले यसरी गरिराखेका छौँ प्रक्रियामा यो छ यति समयमा यो हुन्छ भनेर त्यसको सूचना सम्प्रेषण गर्न नसकिराखेको अवस्थामा पनि झन् धेरै आक्रोशहरू आएको हो मलाई लाग्छ जनप्रतिनिधिहरू
तपाईँहरूले गर्निरहेको काम यहाँहरूले जनतासम्म ल्याउन सक्नु भएन भनेर पनि बुझ्न सकिने हो प्रक्रियागत रूपमा यो
भइरहेको छ हामीले केही राम्रा काम गरेका छौँ र केही योजनामा छ भन्ने कुरा आफै सन्तोष जनप्रतिनिधि भइसकेपछि हजारौँ जनअपेक्षाको अपेक्षालाई सन्तुष्टि पुरा गर्नका लागि त त्यो तहको सूचना सम्प्रेषण त हुनु पर्यो आफैमा पनि मैले के गरिराखेको छु त भन्ने खालको एनालाइसिस र त्यसको चाहिँ सूचना सम्प्रेषणको पाटो चाहिँ जनप्रतिनिधि स्वयंमा हामीमा अलिकति कम भएको हो कि मलाई व्यक्तिगत रूपमा र सबै जनप्रतिनिधिहरूको काम गर्ने बोल्ने अथवा प्रस्तुत हुने जुन शैली छ त्यसमा चाहिँ हामीले अब जनप्रतिनिधिहरू सबैजना खट्नु भएको छ योजना एउटा प्रक्रियाले चलिराखेको छ र काम पनि भइराखेकै अवस्था छ काम नभएको भन्ने होइन कम भएको र त्यही भइराखेको काममा पनि यतिसम्म यति राम्रो काम गर्यौँ अब केही समयमा यो काम हुँदैछ आगामी हाम्रो योजना यो छ भन्ने सन्दर्भमा बसेर छलफल हुने भएका कुराहरूलाई सर्कुलेट गर्ने र आम जनता समक्ष पुर्याउने काम चाहिँ कम भयो प्रायः जसो गरेर जनप्रतिनिधिहरू चाहिँ ओडामा नै ओडाका जनप्रतिनिधिहरू ओडामा नै होल टाइम व्यस्त हुने जनमानसहरूसँग बस्ने छलफल गर्ने र कुराकानीहरू योजनाका कुराकानीहरू भावी योजनाहरू भइराखेका कामहरूका कुराहरूमा छलफल कम हुने र अब ओडामा बस्यो ओडामा सिग्नेचर गर्ने काम बिहानदेखि बेलुकासम्म भ्याइ नभ्याइ हुन्छ। अब नगरपालिकाको तहमा हेर्दाखेरि पनि त्यस्तै खालको छ। विभिन्न जनअपेक्षा लिएर आउनु भएको हुन्छ, जनतासँग बस्ने विभिन्न कार्यक्रमहरूमा जाने र आफूले गरिराखेको काम के हो भन्ने कुराको
यसरी बुझौँ। यी सबै कुराहरू भइरहेछन्, नभएका चाहिँ होइन, तर प्रक्रियागत रूपमा जाँदा ढिलो भएको छ। त्यसमा जनताहरूले चाहिँ अलिकति सुझबुझका साथ चाहिँ त्यसलाई बुझिदिनु पर्यो भन्ने यहाँको भनाइ हो।
बुझिदिने र सपोर्ट गर्ने कुराहरू भयो भने पक्कै पनि विकास चाहिँ प्रक्रियागत हिसाबले, जस्तो अहिले तुरुन्ताका तुरुन्तै चाहिँ चाहेर पनि केही प्रक्रियागत हिसाबले चाहिँ गर्न नसक्ने अवस्था छ। जुन जनताले जहाँबाट अपेक्षा गर्नुभएको छ त्यहीँबाट आएको जनप्रतिनिधि हो, उसको पनि आफ्नै खालको इच्छा आकाङ्क्षा, जति सक्यो छिटो द्रुत गतिमा चाहिँ काम गरौँ र जनतालाई चाहिँ एकदमै सरल सहज जीवनशैलीमा सपोर्ट गरौँ भन्ने इन्टेन्सनमै छ। तर जुन आक्रोश छ त्यसले गर्दाखेरि अब मैले गरिराखेको काम के हो, म गर्न असक्षम हुँ कि सक्दैन कि भन्ने आफैमा प्रश्न भयो भने अब फेरि काम गर्ने उत्साहका कुराहरू, मोटिभेसनका कुराहरू त्यसले के इफेक्ट गर्छ आगामी दिनमा भनेर हाम्रो परम्परागत हिसाबले जनमानसमा चाहिँ राम्रो कुरा कम हेर्ने, एनालाइसिस गर्ने र
नराम्रो र जनप्रतिनिधि बीचको ग्याप चाहिँ बढ्यो है भन्ने बुझ्नु पर्यो होइन। त्यसलाई चाहिँ पदपूर्ति गर्यो र समाधानको कुराहरू दुईटा बीचमा छलफल भएर निस्क्यो भने यति धेरै निराशा चाहिँ
हुनुपर्ने छैन जस्तो लाग्छ। किनभने एकदमै दौडधुप छ, लाग्नु भएको छ, जनअपेक्षा पुरा गरौँ भन्नु भएको छ होइन। धेरै महिला दिदीबहिनीहरूको सक्रियता हेर्दाखेरि पनि अब महिला बालबालिकाको क्षेत्रमा चाहिँ केही गर्नुपर्छ भन्ने खालको छ। अब स्वयं महिला जनप्रतिनिधिहरू अहिले चाहिँ ओडादेखि लिएर नगर, नगरदेखि लिएर प्रदेश, प्रदेशदेखि लिएर सङ्घसम्म यति धेरै महिला दिदीबहिनीहरूको नेतृत्वदायी भूमिकामा चाहिँ उहाँहरूको सहभागिता छ भने हामीले भएन महिला बालबालिकाको विषयमा भन्नु।
अब जस्तो यहाँले आफै पनि जोड्नुभयो होइन, अब अघिल्लो वर्ष यहाँहरूसँग पटक पटक कुरा भएको थियो, हाम्रो यहाँहरूले महिलाहरूका लागि भनेर 1 करोड रुपियाँ स्वरोजगारमै छुट्याउनु भएको थियो र केही काम पनि गर्नुभयो। अघि यहाँले जोडिसक्नु भएको छ, यहाँहरूले अटो व्यवसायको कुरा, सिलाइ कटाइको कुरा, त्यसपछि ढाका बुनाइको कुरा होइन। अघिल्लो वर्षको 1 करोड रुपियाँ बराबरको कार्यक्रममा चाहिँ सबै महिलाहरू समेटेर त्यो खर्च हुने प्रक्रिया चाहिँ पुरा भइसकेको छ, के छ स्थिति?
त्यो चाहिँ केही चाहिँ खर्च भएको छ भने केही खर्च हुनको लागि प्रक्रियामा छ। त्यसमा चाहिँ विशेष गरेर अहिले चाहिँ 3 पार्टमा चाहिँ खर्च भएको जानकारी गराउन चाहन्छु। एउटा चाहिँ अलिकति फरक हिसाबले जानुपर्छ भनेर मैले अगाडि पनि अवगत गराएँ, अटो रिक्साको कुरा। महिलाहरू चाहिँ अब अलिकति साहसी कामहरू पनि गर्न सक्छन् र
बाहिरलाई त्यो अटो किनेर दिने हो उहाँहरूको लागि।
हामीले चाहिँ केही पर्सेन्ट चाहिँ अनुदान दिन्छौँ र केही पर्सेन्ट चाहिँ उहाँहरूले चाहिँ
कमाएर
तिर्नुहुन्छ। त्यसरी चाहिँ हामीले चाहिँ नगरपालिकाको इनिसिएसनमा चाहिँ उहाँहरूलाई अटो उपलब्ध गराउँछौँ।
कति बराबर दिनु, 5-7 लाख रुपियाँ कति पर्छ क्या?
5-7 लाख रुपियाँ अटोलाई पर्छ अनि 1 लाख रुपियाँ चाहिँ हामीले अनुदान दिन्छौँ। 1 लाख रुपियाँको ब्याज चाहिँ स्वयं नगरपालिकाले तिर्छ र बाँकी पैसा चाहिँ उहाँहरूले चाहिँ ऋण तिर्ने गरी जमानतमा चाहिँ नगरपालिका बसेर अटो उपलब्ध गराउने
भने नगरपालिकाले नै सुरुमा किनिदिने खर्च चाहिँ गरिदिन्छ, किनकि सुरुमा पैसा भएन भने पछाडि हट्नु पर्दैन। ढाका बुनाइको काम पनि भइरहेछ,
ढाका बुनाइको पनि भइरहेको छ र अरू बाँकी चाहिँ जस्तो फर्म हरू उद्यमशीलतामा लागिराख्नु भएको दिदीबहिनीहरूले चाहिँ फरक खालका केही गर्छौँ उद्योग प्रवर्धनका लागि भनेर प्रस्तावनाहरू हाल्नु भएको छ र केही महिला सहकारीले पनि हामी उद्यमशीलताका जस्तो बहुउद्देश्यीय सहकारी संस्थाहरूले महिला उद्यमी तयार गर्छौँ भन्नुभएको छ, उहाँहरूलाई केही अनुदानको रूपमा चाहिँ सपोर्ट गरेका छौँ। अनुदान पनि उहाँहरूले हाम्रो मापदण्ड अनुसार कति महिला स्वरोजगार उत्पादन गर्ने र कुन खालको प्रस्तावना ल्याउनु भएको छ त्यसको आधारमा चाहिँ हामीले लगानी गरेका छौँ।
अब बालबालिकाको कुरा होइन, सबै ठाउँमा महिला बालबालिका ज्येष्ठ नागरिक लगायत त्यो पिछडा वर्गहरूको लागि बजेट चाहिँ छुट्टिया छ कि कहीँ पनि बजेट छुट्टिने कुरामा कन्जुस्याइ छैन होइन। पहिलाको जस्तो प्रतिशत नभए पनि 1 लाख अथवा यसरी भाग भन्न भनेको छ। एउटा दुइटा स्थानीय तहमा बुझाएको थिएँ मैले, ज्येष्ठ नागरिकको पैसा तपाईँहरूले कसरी खर्च गर्नुभयो भनेको उहाँहरूलाई पूजा गर्ने भाँडा किनेर दिउँ भन्नुभयो कि होइन। अब त्यो कति उपलब्धिमूलक हो, त्यो पनि आफ्नो ठाउँमा छ। त्यस्तै अब म तपाईँसँग एउटा यस्तै कुरा जोड्दैछु, जस्तो यहाँहरूले बालबालिकाको लागि अघिल्लो वर्षको खर्च चाहिँ कसरी गर्नुभयो? अब कहिलेकाहीँ अब अहिले त सजिलो छ सञ्चारको माध्यम होइन, विभिन्न किसिमका माध्यमहरूमा फेसबुकहरूमा विभिन्न वडाहरूको हाजिर जवाब प्रतियोगिता होइन यस्ता कार्यक्रमहरू चाहिँ देख्नमा आउँथ्यो, अब त्यति मात्रै त पक्कै होइन होला।
यसमा चाहिँ महिला बालबालिका र ज्येष्ठ नागरिकको सन्दर्भमा बालबालिकालाई मात्रै फोकस गर्दा चाहिँ हामीले अहिले चाहिँ वीरेन्द्रनगर नगरपालिकाले चाहिँ महिला बालबालिकाको एकदेखि सोह्रवटै वडामा चाहिँ बालबालिकाको चाहिँ एउटा नेटवर्क गठन गर्नुपर्छ भनेर जिल्ला तहसम्म बालबालिकाको एउटा नेटवर्क सञ्जाल गठन गरेको छ र त्यो सञ्जाल अन्तर्गत चाहिँ बालबालिकाको लागि छुट्टै एउटा कार्यविधि पनि तय गरेको छ। उहाँहरूलाई चाहिँ कसरी सपोर्ट गर्ने, नीतिगत हिसाबले कसरी नीति तथा कार्यक्रममा समेट्ने भन्ने हिसाबले त्यो पनि राखेको छ भने आगामी दिनमा चाहिँ उहाँहरूको क्षमताको कुरा, विकासको कुराका लागि चाहिँ बालबालिकालाई चाहिँ विभिन्न कार्यक्रमहरू गर्नुपर्छ। जस्तो सडक बालबालिकाहरू छन्, दुर्व्यसनीमा परेका बालबालिकाहरू छन् र अन्य बालबालिकाहरूलाई पनि क्षमता अभिवृद्धिको पाटोमा जोड्नुपर्छ भनेर यो वर्षको नीति तथा कार्यक्रमलाई चाहिँ केही बजेटहरू छुट्याएको छ, त्यसलाई कार्यान्वयन गरेर आगामी वर्षमा अगाडि बढाउने योजना।
अब जस्तो कतिको यहाँहरूले अध्ययन गर्नुभएको छ, कति हेर्नु भएको छ, त्यो यहाँहरूकै कुरा हो, यहाँहरूको ओडा अथवा अरू ओडाहरूको कुरा र नगरको कुरामा। तर हामीले हेर्दाखेरि बालबालिकाको क्षमता विकास, बालबालिकाको सक्षमता, बालबालिकाको लागि अरू कार्यक्रम भन्दा पनि पहिला बालबालिकाहरूको जीवन बचाउने अथवा उनीहरूलाई एउटा सक्षम नागरिक बनाउने पहिलो चरणमै उहाँहरूलाई राम्रो शिक्षा र राम्रो बाटोमा लगाउनु अहिलेको सुर्खेतको पहिलो चुनौती हो जस्तो मैले देखाएको छु होइन। अत्यन्तै धेरै बालबालिकाहरू लागु पदार्थ दुर्व्यसनीमा हुनुहुन्छ, एकदम धेरै सानो बालबालिकाहरू होइन। त्यो चुनौतीलाई कसरी सामना गर्ने भन्ने चाहिँ अहिलेको स्थानीय तहको एकदमै ठुलो चुनौती होला, ताकि राम्रो भइरहेका बच्चाहरू 10-12 जना राख्ने एउटा ब्यानर टाल्ने, त्यसपछि उहाँहरूको प्रतिभा प्रस्फुटन गर्नु पनि एउटा कार्यक्रम हो भन्ने खुब चल्छ हाम्रो पहिलेदेखि होइन। त्यो अब अलिक पुरानो पनि हुने र त्यहाँसम्म पुग्ने बच्चाहरूका लागि खासै आवश्यकता नपर्ने जस्तो पनि देखिन्छ कि, जो चाहिँ अब एउटा बाटोमा भन्दा पनि कुबाटोमा छन् तिनीहरूलाई चाहिँ त्यहाँसम्म कसरी ल्याउने र तिनीहरूले खाने चिजलाई रोक्ने कसरी भन्ने चुनौती चाहिँ पहिलो होला। त्यसको लागि यहाँहरूको कदम चाहिँ कस्तो हुन्छ, कसरी चाल्नुहुन्छ, केही अध्ययन गरेर त्यसको सबै कुराहरू रिसर्च गरेर चाहिँ गर्नुपर्ने होला। एकदम ठुलो चुनौती छ यहाँ, एकदम सिरियस भएर चाहिँ लाग्नुपर्ने मैले देखाएको छु होइन, यो मेरो मात्रै कुरा होइन, समग्र हेर्दा त्यो देखिन्छ सुर्खेतमा।
एकदमै समग्रताको कुरा र अवस्था परिवेशको कुरा हेर्दाखेरि हामीले चाहिँ लगानी गर्नुपर्ने ठाउँमा कम लगानी लगाएको र अलिकति संवेदनशीलता नभएको हो कि भन्ने चाहिँ देखिन्छ। पछिल्लो एसइईको रिजल्ट आउँदाखेरि पनि सामुदायिक विद्यालयहरूको जुन नतिजाको पर्सेन्ट थियो त्यो हेर्दाखेरि जति राज्यले लगानी गर्यो त्यो अनुसारको उपलब्धि देखिएन कि भन्ने चर्चा परिचर्चा छ र बालबालिकाहरूमा अलिकति सकारात्मक सोचको कुरा अनि अलिकति जीवनोपयोगी शिक्षाका कमीका कुराहरू देखिन्छ, जसले गर्दाखेरि बच्चाहरूमा चाहिँ अलिकति मोटिभेसन टाइपका योजना कार्यक्रमहरू गर्नुपर्ने देखिन्छ। र सोही अनुसार अहिले वीरेन्द्रनगर नगरपालिकाले चाहिँ अब यसलाई एड्रेस गर्नका लागि आधारभूत तहको विद्यालयबाट नै सुरुवात गर्नुपर्छ भन्ने सन्दर्भलाई जोडेको छ र अहिले यो वर्ष वीरेन्द्रनगर नगरपालिकाले शैक्षिक वर्ष घोषणा गर्ने भन्ने नीतिमा पनि राखेको छ। यसले हेर्दाखेरि चाहिँ स्कुललाई फोकस गरेर हामीले त्यहाँबाट सुरुवात गर्नुपर्छ अभियान बालबालिकालाई सुधार्नका लागि र त्यसका लागि चाहिँ बजेट तथा कार्यक्रमहरू पर्याप्त गर्नुपर्छ भन्ने सन्दर्भमा अहिले शिक्षा क्षेत्रलाई चाहिँ विशेष फोकस गरेको छ र ओडामा हेर्दाखेरि करिब हामीले लगभग कम्तीमा पनि 1,60,00,000 रुपियाँ छुटिने अनुमान, 10,00,000 भन्दा कम विनियोजन नगर्ने मिनिमम पनि भन्ने खालको निर्देशन छ।
त्यो फेरि विद्यालयको भौतिक संरचना, त्यसपछि अरू कर्मचारीहरूको तलबको कुरा सहित आउने होला बजेट होइन। हेर्दा बजेट ठुलो देखिन्छ, फेरि कार्यक्रम गर्ने बेलामा फेरि त्यो बजेटै छैन भन्ने कुरा
छ। हामीले अगाडि हेरेको अभ्यास हेर्दाखेरि तपाईँले भनेको कुरा एकदमै जायज हो होइन। अहिले हामीले त्यो तहमा खर्च गर्दैनौँ, हामीले चाहिँ अलिकति गुणस्तर र सिकाइ उपलब्धिका कुराहरू, उनीहरूको आवश्यकताका कुराहरूलाई हामीले अहिले यो वर्ष चाहिँ योजना बनाएर इन्डिकेटर विभिन्न सूचकहरूको आधारमा मात्रै हामीले खर्च गर्ने भन्ने योजना छ। कस्तो खालको सूचक इन्डिकेटर भयो भने त्यसको सिकाइ उपलब्धिका कुराहरू पुरा हुने, शिक्षाका गुणस्तरका कुरालाई मेन फोकस गर्ने, र भौतिक संरचना भनेको त्यो स्वाभाविक रूपले चाहिँ हुने प्रक्रियागत हिसाबले हुने कुरा हो, त्यसलाई चाहिँ हामीले फोकस गर्नु हुँदैन भनेर अलिकति नगर शिक्षाबाट पनि प्रहर व्यवस्थापन समितिका अध्यक्षज्यूहरूसँग पनि पटक पटक इन्ट्रेक्सन पनि भइराखेको छ, म आफै पनि स्वयं छु। अब हामीले चाहिँ विशेष गरेर सिकाइ उपलब्धि र गुणस्तरका कुराहरू र विद्यार्थीको आवश्यकताका कुराहरू, उनीहरूलाई अलिकति काउन्सिलिङ मनोविमर्शका कुराहरू
विद्यालयमा आउन खालको वातावरण
र टिचर स्वयंलाई पनि अलिकति काउन्सिलर को कुरा, परामर्शको कुरा, कसरी फ्रेन्डली हुने, तिनलाई काउन्सिलिङ गर्ने, त्यस्तो विषयमा चाहिँ हामी फोकस हुनुपर्छ। अब भौतिक संरचनालाई मात्रै महत्त्व दियौँ भने त्यहाँभित्रको गुणस्तर, त्यहाँभित्रको बच्चाको सङ्ख्या भएन भने त फेरि पनि राज्यले लगानी गर्ने बेला सोच्नुपर्ने हुन्छ, त्यो तहबाट हामी उठ्नुपर्छ है भन्ने सन्दर्भमा चाहिँ हाम्रो व्यापक छलफल भएको छ, र अबको बजेट तथा नीति कार्यक्रमहरू पनि त्यसरी नै कार्यान्वयन गर्ने योजना रहेको छ।
अब हामी अन्तिममा छौँ, यहाँसँग म थोरै कुरा गर्छु। जस्तो यो वर्ष यहाँले भर्खर परिषद सक्नु भएको छ होइन, यो आर्थिक वर्षमा कति बजेट चाहिँ महिला बालबालिका र यो क्षेत्रको लागि छुट्टिया छ, र कस्ता कस्ता योजनाहरू यहाँहरूसँग छन्? केही कुरा त हामी गरिसकेका छौँ होइन।
अहिले यो वर्ष चाहिँ विशेष गरेर केही कार्यक्रमहरू चाहिँ गत अबको कार्यक्रमलाई नै कन्टिन्यू गर्ने भन्ने छ। छोरी जन्म बचत, आमा सुरक्षा कार्यक्रम, महिला स्वरोजगार कार्यक्रम, यो स्वयंसेविकालाई प्रोत्साहनका कुराहरूदेखि लिएर यी कार्यक्रमहरूलाई चाहिँ निरन्तरता दिने भन्ने छ। भने अहिले चाहिँ यो अबमा टोटल बजेट महिला बालबालिका र ज्येष्ठ नागरिकको विषयलाई हेर्दाखेरि चाहिँ करिब करिब नगर स्तरीय मात्रै ओडालाई छोडेर 2,20,00,000 रुपियाँ चाहिँ हामीले विनियोजन गरेको अवस्था छ। यसमा चाहिँ हामीले अहिले नयाँ भनेको महिलाहरूलाई सार्वजनिक स्थलमा चाहिँ सेनेटरी प्याड उपलब्ध गराउने भन्ने पनि एउटा कार्यक्रम छ। भने गर्भवती महिलाहरू जो चाहिँ अलिकति फोन गर्दा बित्तिकै एम्बुलेन्सको पोजबाट टाढा हुनुभएको, हुन त एम्बुलेन्सको सुविधा छ वीरनगर नगरपालिकामा, तर पनि भेगी हिसाबले केही भेगमा चाहिँ फोन गर्दा बित्तिकै एम्बुलेन्सहरू नपुग्ने, भनेको टाइममा चाहिँ बिरामी अस्पतालमा नसक्ने अवस्थालाई एड्रेस गर्नको लागि नगरले नै नगर एम्बुलेन्स चलाउनु पर्छ भन्ने छलफल भइसकेपछि नगरले पनि एउटा नगर एम्बुलेन्स चलाउने भन्ने नीति र कार्यक्रम राखेको छ। र अलिकति त्यसमा विशेष गरेर अहिले चाहिँ लक्षित वर्गको दलित, जनजाति, ज्येष्ठ नागरिक र महिला बालबालिकाको विषयमा पनि फोकस गरेर बजेट नै विनियोजन गरेको छ, नीतिमा समेटेको छ। यसलाई चाहिँ अलिकति राम्रा कार्यक्रमहरू बनाउनु पर्छ। बजेट कति के भन्नुभन्दा पनि सवाल के हो र यसलाई अभियानमा कसरी जोडेर लैजाने र सचेतना अभिवृद्धिको पाटोलाई चाहिँ हामीले अलिकति तह वृद्धि गर्नुपर्छ विगतको समयमा भन्दा, अब चाहिँ सेमिनार, गोष्ठी, छलफल भन्दा पनि अलिक बृहत् देखिने खालको गराउने, र अब दलितकै विषयमा कार्यक्रम गर्नु पर्यो भने दलित समुदायसँग मात्रै होइन अन्य समुदायसँग बसेर धेरै छलफलहरू गर्ने र समविकासका कुरा, समानताका कुराहरू अब त्यसरी चाहिँ अगाडि बढ्नुपर्छ। जस्तो हाम्रो चाहिँ अन्य भेगको भन्दा वीरनगर नगरपालिकाको इस्युज फरक छ र हामीले फरक तरिकाले कार्य सञ्चालन गर्नुपर्छ भन्ने उद्देश्यले चाहिँ हामीले यो महिला बालबालिका लक्षित वर्गको कार्यक्रम चाहिँ तय गरेको कुरा छ।
75-76 हामी कार्यक्रमै सकिसकेका छौँ होइन, अब 76-77 लागि यहाँले नयाँ योजना, नयाँ बजेट, नयाँ कार्यक्रम ल्याउनु भएको छ। यो नयाँ वर्ष र नयाँ आर्थिक वर्ष हामी सबैका लागि उपलब्धिमूलक बनोस्, यहाँहरू त्यसमा बनाउन पनि सफल हुनुहोस् र हामी पनि यहाँहरूसँग सहकार्य गर्दै यसलाई उपलब्धिमूलक बनाउन सफल हौ। यहाँहरूलाई धेरै धेरै शुभकामना सहित धन्यवाद।
धन्यवाद।
यो कुराकानी सँगसँगै आजका लागि कार्यक्रम आधा आकाशको समय सकिएको छ। अर्को बुधबार बिहान 7:30 बजे अर्को विषयमा तयार पारिएको कार्यक्रम लिएर आउने नै छौ। तबसम्मका लागि प्राविधिक साथीहरूलाई धन्यवाद दिँदै म दिपा बिदा हुन्छु। नमस्ते।